नमस्कार। रेडियो तथा टेलिभिजन कार्यक्रम नामसालिङ सेरो फेरोको 11 अङ्कमा तपाईँलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता तीर्थराज गेवाली। नामसालिङ सेरो फेरो कार्यक्रम तपाईँ रेडियो नयाँ युग 107.3 मेगाहर्ज लमही, रेडियो राप्ती 98.4 मेगाहर्ज लालमट्या र राप्ती टेलिभिजनमा हेर्न र सुन्न सक्नुहुन्छ। नामसालिङ सामुदायिक विकास केन्द्र दाङको सहयोगमा प्रसारित कार्यक्रम नामसालिङ सेरो फेरोले सम्पूर्ण दर्शक श्रोता तथा सरकारवालाहरूलाई केन्द्रको कार्यक्रम तथा गतिविधिको बारेमा जानकारी गराउँदै समाज रूपान्तरणमा भूमिका खेल्ने उद्देश्य राखेको छ। आज हामीले यस नामसालिङ सेरोफेरो कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्रको परिचय र केन्द्रद्वारा सञ्चालित गतिविधिको बारेमा जानकारी तथा सरकारवालाहरूसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौँ। सर्वप्रथम कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्रको परिचय।
नामसालिङ सामुदायिक विकास केन्द्र इलाम 2041 सालमा स्थापना भएको संस्था हो। यो संस्था स्थापना हुँदै एउटा भोलिन्टियर अर्गनाइजेसनको रूपमा स्थापना भएको र सुरुमा यो संस्था चाहिँ एउटा गाउँमा स्थापना भएको नामसालिङ भन्ने ठाउँ गाविस थियो त्यो बेला। र गाविस उत्तरमा स्थापना हुँदाखेरि त्यो बेला 1100 घर परिवारको सबै घरको सदस्यहरू मिलेर यो संस्था स्थापना गरेको हो र विकास गर्ने क्रममा यसले चाहिँ हरेक घरबाट वार्षिक पाँचजना चाहिँ श्रम र हरेक घरबाट मासिक 5 रुपियाँ एडमिनिस्ट्रेटिभ कस्ट गरेर चाहिँ यसले चाहिँ यो संस्था स्थापना गरेर काम गर्दै आएको थियो। र यसले काम गर्ने क्रममा स्वास्थ्य, शिक्षा अनि यो सामुदायिक विकाससँग सम्बन्धित सबै विषयहरूमा चाहिँ यसले काम गर्छ। जस्तो खानेपान, वातावरण, कृषि जस्ता सबै विषयहरूमा चाहिँ सामुदायिक विकासमा एकीकृत विकासको लक्ष्य लिएर यसले काम गरिरहेको छ।
नामसालिङ सामुदायिक विकास केन्द्रको इतिहास नै अलिकति फरक छ र यसका काम गर्ने कार्यनीतिहरूलाई पनि हामीले अलिकति विशिष्टीकरण गर्दै लैजानुपर्छ भन्ने सोचाइ अनुसार सुरुमा इलाममा स्थापना भएको संस्था खास गरी पूर्वमा धेरै वर्ष काम गरियो। काम पनि समुदायका सामाजिक परिचालन लगायत समुदायको समग्र जीवन स्तर उकास्ने र स्थानीय तहहरूको स्थानीय निकायहरूको क्षमता विस्तारसँग सम्बन्धित काम धेरै गरियो। त्यसपछि हामीले जुन ज्ञान अनुभव सिप आदान प्रदान गर्यौँ त्यसलाई लिएर हामीले संस्थाले के सोच बनायो भने हाम्रा सिकाइहरू यो गैर सरकारी संस्थाको भाषामा बेस्ट प्र्याक्टिसेस भन्छ चाहिँ त्यो बेस्ट प्र्याक्टिसहरूलाई चाहिँ कसरी अन्यत्र पनि फैलाउने र अन्यत्रको पनि सामुदायिक विकासमा कसरी गैर सरकारी संस्थाको क्षेत्रबाट योगदान गर्न सकिन्छ भन्ने चाहिँ हाम्रो अभ्यास अनुसार हामीले के सोच्यौँ भने इलाममा सफल भएका कुराहरू नेपालका अन्यत्र क्षेत्रमा पनि सफल अभ्यासलाई विस्तारित गर्दै जाने कार्यनीति लिएर चाहिँ हामी दाङ जिल्लाको राप्ती गाउँपालिका त्यस्तै गरी दोलखा जिल्लाको चाहिँ कालिम्चोक गाउँपालिकामा यो एकीकृत सामुदायिक विकास परियोजना भनेर कार्यक्रम सञ्चालन गरेका छौँ। दुवै ठाउँमा यहाँको स्थानीय परिवेश अनुसार हामीले कार्यक्रम परियोजना तयारी गर्दाखेरि विभिन्न अभ्यासहरू गऱ्यौँ। त्यो अभ्यासहरूलाई हामीले चाहिँ जब क्रियाकलापमा ढालेर परियोजनाको रूपमा विकास गरिसकिसकेपछि हामीले के महसुस गऱ्यौँ भने अब स्थानीय काम गर्दाखेरि स्थानीय स्तरमा काम गर्दाखेरि समुदायको चाहना, आवश्यकता र स्थानीय स्रोत उपलब्धतालाई ख्याल नगरिकन काम गरियो भने त्यो काम त्यो विकास प्रयास चाहिँ दिगो हुँदैन भन्ने हिसाबले चाहिँ हामीले सबभन्दा पहिला कुनै पनि ठाउँको काम गर्नुभन्दा अगाडि चाहिँ योजना तयार गर्नुपर्छ, त्यसका लक्ष्य उद्देश्य किटान गरेर अनि सबैलाई सहभागितामूलक रूपले परिचालन गर्न सक्यो भने चाहिँ त्यसले दिगो प्रतिफल प्राप्त गर्न सक्छ भन्ने मनसाय छ। हामीले हरेक क्षेत्रमा काम गर्दाखेरि सबभन्दा पहिला चाहिँ सहभागितात्मक योजना तयार गर्ने गरेका छौँ र त्यो सहभागितात्मक योजनामा जुन कुन कुराहरू चाहिँ प्राथमिकतामा परे, छलफलमा आए, स्थानीय स्रोत साधनले सम्भव छ, स्थानीय स्रोत साधनले सम्भव नभएकालाई बाह्य स्रोत साधन परिचालन गर्नुपर्ने हो, त्यस्ता कुराहरूलाई चाहिँ हामीले चाहिँ एउटा योजना ब्याङ्कको रूपमा चाहिँ सबभन्दा पहिला तयार गर्यौँ र गाउँपालिकासँग अथवा स्थानीय सरकारसँग चाहिँ साझेदारीका मोडालिटी के हुने, कुन क्षेत्रमा कुन किसिमको साझेदारी अपनाउने भन्ने कार्यनीति लिएर चाहिँ हामीले अहिले राप्ती गाउँपालिकामा परियोजना सञ्चालन गर्दैछौँ।
नामसालिङ गतिविधि। लुम्बिनी प्रदेश दाङ जिल्लामा राप्ती गाउँपालिका क्षेत्रलाई मुख्य कार्यक्षेत्रको रूपमा राखेर आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र मार्फतको योजनाको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ। आफ्नो 4 वर्षीय एकीकृत ग्रामीण विकास परियोजनाले गरेका काम तथा अभियानलाई संस्थागत गर्दै लैजाने उद्देश्यका साथ राप्ती गाउँपालिकामा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको हो। सन् 2017 देखि 2020 सम्म योजनाद्वारा सञ्चालनमा रहेका कार्यक्रमहरूको साथै अझै गर्न र पुरा गर्न बाँकी रहेको क्रियाकलापको बारेमा समेत कार्यक्रममा जानकारी दिए थियो।
कार्यक्रम सुरु भयो त्यो भन्दा अगाडि नै हामीले डिटेल यस गाउँपालिका क्षेत्रको चाहिँ समग्र बेसलाइन अध्ययन गरेको छ र त्यो बेसलाइन गर्दाखेरि विभिन्न शिक्षा स्वास्थ्य सरसफाइदेखि लिएर यी सबै कुरालाई हरेक तहमा जसको यहाँ स्थानीय स्तरमा देखिएका कुराहरू र नेपालको जुन विभिन्न इन्डिकेटरहरू छन् त्यसलाई र अन्तर्राष्ट्रिय इन्डिकेटरहरू पनि छ मापदण्ड कुन कुनमा हेर्नुपर्छ भनेर ती कुराहरूको आधारमा हामीले डिटेल बेसलाइन गरेर अनि कार्यक्रम सुरु गरेका थियौँ र अब करिब 1 महिनापछि 1.5 महिनापछि यो कार्यक्रम समापन हुँदैछ र हामीले त्यो उद्देश्य परिपूर्तिका लागि जुन कामहरू गरेका छौँ अहिले हामी सरसर्ती के काम गर्यौँ भन्ने कुराहरू मात्रै हामीले गरिसकेका कामहरूको बारेमा केही छलफल गर्छौँ यहाँले कसरी हेर्नु भएको छ र भोलि त्यो जुन पहिले राखेको सूचकहरू अथवा इन्डिकेटरहरू थियो त्यो अवस्थामा हामी कहाँ पुग्यौँ भनेर हामी चाहिँ यो कार्यक्रम समापन भइसकेपछि फेरि त्यसलाई त्यसरी नै मापन गर्छौँ र जुन पहिलेको अवस्था थियो र हामी जहाँ पुग्ने भनेको थियौँ त्यो पुग्यौँ कि पुगेन भन्ने कुराहरू चाहिँ हामी यो डिसेम्बर पश्चात फेरि हामीले त्यसको चाहिँ समग्र अध्ययन गर्छौँ र त्यो अध्ययन प्रतिवेदन पनि यहाँलाई प्रस्तुत गर्नेछौँ। तर आज चाहिँ अहिले खास हामीले अहिले हामीले यो गाउँपालिकाभित्र समापन गरेका कार्यक्रमहरू के हुन् भन्ने कुराहरू को बारेमा छलफल गर्छौँ र त्यसलाई यहाँहरूले कसरी हेर्नु भएको छ भन्ने कुरो पहिलो हाम्रो उद्देश्य हो र दोस्रो उद्देश्य भनेको यो कार्यक्रम सकिँदैछ तर हामी के सोचिराखेका छौँ अथवा हामीले के प्रस्ताव गरिराखेको छ भने पुनः 5 वर्ष यो कार्यक्रमलाई फेरि अगाडि बढाउने हामी सोच भन्दा पनि हामीले प्रस्ताव गरिसकेको अवस्था छ तर यसलाई हामीले डोनरसँग चाहिँ सम्झौता नगरिसकेको अवस्था भएको हुनाले यहाँसँग छलफल गर्न यसलाई पुनः अगाडि बढाउने हो भने फेरि कुन कामहरूको लागि कसरी अगाडि बढाउनु भन्ने विषय पनि छोटो छलफल गर्छ भनेर आज हामीले यहाँहरूसँग यहाँहरूलाई बिहान दुःख दिएका छौँ र यस छलफलमा यहाँहरू सम्पूर्ण उपस्थित गाउँपालिकाका कार्यपालिकाका सदस्यज्यूहरू चाहिँ उपस्थित भइदिनु भएको छ यसको लागि हार्दिक स्वागत गर्दै अब हामी केही काम हामीले गरेका कामहरूको समग्र छोटकरीमा प्रस्तुत गर्नेछौँ। यो प्रस्तुत पछि यहाँले यहाँलाई लागेका जिज्ञासाहरू साँच्चै भएको हो होइन के छ भन्ने कुराहरू पनि यहाँहरूले आफ्नो विचारहरू राखिदिनुहुन्छ त्यसपछि हामी भावी दिनमा त्यसरी नै यो कार्यक्रमलाई फेरि निरन्तरता दिन सकिन्छ सकिँदैन भन्ने कुराहरूमा छलफल गरेर आज समापन गर्ने हाम्रो कार्यक्रम भएको हुनाले अब हामी प्रस्तुतितिर एकदम छोटकरीमा प्रस्तुतिमा जान्छौँ।
राप्ती गाउँपालिका क्षेत्रमा 23 वटा समूह मार्फत 650 घरधुरीलाई प्रत्यक्ष सहभागी गराई आफ्ना क्रियाकलाप सञ्चालन गर्दै आएको नामसालिङ सामुदायिक विकास केन्द्र एकीकृत विकास परियोजनाले खाद्य तथा पोषण सुरक्षामा वृद्धि, जलवायु परिवर्तन अनुकूलन तथा प्रकोप जोखिम न्यूनीकरण योजना, घरधुरी आयमा सुधार, नागरिक संस्थाहरू तथा स्थानीय तह सबलीकरण, लैङ्गिक समता वृद्धि लगायतका विषयमा काम गर्दै आएको छ।
भनौँ न गाउँपालिका परिवारको सहयोग चाहिँ यो परियोजना कार्यान्वयनको हुनको लागि हामीले चाहिँ ज्यादै महत्त्वपूर्ण ठानेका थियौँ र त्यो प्राप्त गर्न जो सफल हुन् त्यस हिसाबले हामी चाहिँ यहाँहरूप्रति पनि यसमा चाहिँ आभारी नै छौँ यो कार्यक्रम कार्यान्वयनको दौरान।
अहिले जुन कार्यक्रम गरेको यसैलाई निरन्तरता दिने हो तर कार्यक्रम क्षेत्र चाहिँ जस्तो भनौँ न यही गाउँपालिकाभित्रकै अहिले जुन गरेका छौँ कति कुराहरू कन्टिन्युसन हुँदै जान्छ कति चाहिँ नयाँ ठाउँहरू पनि बाँकी रहेका ठाउँहरू जहाँ गर्नै पर्ने छ त्यो चाहिँ त्यही ठाउँमा जानको लागि हामीले प्रस्ताव चाहिँ यिनै कार्यक्रमहरूलाई निरन्तरता दिने हो। अनि अर्को कुरा चाहिँ के हो भने कति कुराहरू चाहिँ अब गाउँपालिका अलिकति धेर गर्नको लागि काम गर्नको लागि चाहिँ गाउँपालिकाको फन्ड भयो भने सजिलो हुन्छ र उहाँहरूको साझेदारी महत्त्वपूर्ण हुन्छ त्यसैले गर्दा यसमा चाहिँ यहाँहरूले मिले पनि प्रस्ताव चाहिँ गर्न सकिन्छ भन्ने भयो भने हामीले डोनरलाई पनि त्यही कुरा चाहिँ प्रस्ताव गर्छौँ।
समुदायको जीवन स्तरमा सुधार गर्न करिब 50 लाखको बजेटमा 4 वर्ष आफ्ना क्रियाकलाप सञ्चालनमा ल्याएको परियोजनाद्वारा खाद्य तथा पोषण सुरक्षामा वृद्धि कार्यक्रममा धान मकै गहुँ र आलुका उन्नत जातका बिउ वितरण सूक्ष्म सिंचाइ प्रविधिमा फोहरा पाइप प्लास्टिक पोखरी मोटर पम्प थोपा सिंचाइ वितरण गाई कुखुरा बाख्रा सुँगुर बङ्गुर पशु वस्तु गोठ निर्माण सहयोग अगुवा कृषकलाई सहयोग तथा तालिम उपकरण प्रविधि वितरण घर बगैचा प्रवर्धन तथा सहयोग अन्तर्गत तरकारी बिउ फलफुल बिरुवा एकीकृत घर बगैचा व्यवस्थापन किसान तालिम घरमुली आमा तथा विद्यार्थीलाई पारिवारिक पोषण कार्यक्रम सचेतना तालिम तरकारी बिउ वितरण गरिएको जानकारी दिइएको छ। जलवायु परिवर्तन अनुकूलन तथा प्रकोप जोखिम न्यूनीकरण कार्यक्रम अन्तर्गत जलवायु मैत्री कृषि प्रविधि प्रवर्धनमा जलवायु कृषि अभ्यास टनेल थोपा सिंचाई कम खनजोत गर्ने कृषि प्रविधि सहयोग गरिएको छ। बगासोती मछिताल भुल्के रूपाकोट करङ्गेमा समुदाय स्तरमा जलवायु अनुकूलन योजना तर्जुमा समेत गरिएको जानकारी गरिएको छ। कार्यक्रममा समुदायमा जलवायु अनुकूलन गाउँ नमुना एकीकृत कार्यक्रम कार्यान्वयन नवीकरणीय ऊर्जा प्रविधि प्रवर्धन तथा सहयोग कृषि तथा पशुपालन सिंचाई खाने पानी स्रोत संरक्षण गरिएको समेत जानकारी गरिएको छ। कार्यक्रममा राप्ती गाउँपालिका गाउँ कार्यपालिकाका पदाधिकारी एवं नामसालिङ सामुदायिक विकास केन्द्र इलामको सहयोगमा सञ्चालित एकीकृत ग्रामीण विकास परियोजनाका कर्मचारी एवं पदाधिकारीहरूको सहभागिता रहेको थियो। मूल्य श्रृङ्खला अभिवृद्धि तालिम राप्ती गाउँपालिका वडा नम्बर 3 बागडट्टीमा सम्पन्न भएको छ। नामसालिङ सामुदायिक विकास केन्द्रको आयोजना तथा राप्ती गाउँपालिकाको समन्वयमा सम्पन्न भएको सो तालिममा कृषि व्यवसायमा संलग्न कृषि व्यवसायी तथा अन्य लघु उद्यम व्यवसायहरूलाई उत्पादनको मूल्य श्रृङ्खला अभिवृद्धि सम्बन्धी जानकारी गरिएको थियो। राप्ती गाउँपालिका क्षेत्रका 15 व्यवसायहरूको सहभागिता रहेको सो तालिममा हाल सञ्चालनमा रहेको व्यवसाय उत्पादन बजार व्यवसाय सञ्चालन गर्दा भएका समस्या तथा चुनौती उत्पादनको बजार मूल्य उत्पादित वस्तु मूल्य श्रृङ्खला वृद्धि आदि विषयवस्तुमा छलफल भएको थियो। तालिमको सहजीकरण NCDC का व्यवसाय परामर्शदाता तथा विज्ञ बुद्धि थापाले गर्नुभएको नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड सुपरभाइजर धर्म यादवले जानकारी दिनुभएको छ। नामसालिङ सामुदायिक विकास केन्द्रले 6 उद्यमी व्यवसायीहरूलाई व्यवसाय सञ्चालन तथा दर्ताका लागि सहयोग गरेको छ। राप्ती गाउँपालिका क्षेत्रभित्र गठित सामुदायिक समूहहरूमा छलफल गरी आर्थिक स्थिति कमजोर भएका तथा व्यवसाय गर्ने योजना गरेका किसान तथा व्यवसायहरूलाई पहिचान गरी 1,00,000 बराबरको सहयोग गरिएको हो। सन् 2017 व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष पनि सहयोग गरिएको हो। परियोजना अवधि जम्मा 25 कुखुरा पालन टेलरिङ फर्निचर उद्योग बङ्गुर पालन घुम्ती चाट व्यापार इलेक्ट्रोनिक्स पसल किराना पसल जस्ता उद्यम तथा व्यवसाय सञ्चालन गर्नका लागि सहयोग गरिएको छ। नामसालिङ सामुदायिक विकास केन्द्रको सहयोगमा राप्ती गाउँपालिका वडा नम्बर 5 भुल्केमा रहेको रुने खोला सिंचाई योजना व्यवस्थित र विस्तार गर्ने कार्य सञ्चालन भइरहेको छ। मुहानदेखि खेतबारीसम्मका खोला कच्ची भएकोले वर्षेनी बिग्रने र पानी चुहावट भई समस्या आउने हुँदा सो कुलो मर्मत तथा पक्की निर्माण काम थालिएको हो, जसबाट भुल्के टोलका करिब 25 घरदुरी सिंचाईबाट लाभान्वित हुने बताइएको छ। राप्ती गाउँपालिकाको कार्यालय तथा स्थानीय स्तरमा काम गर्दै आएका संघ संस्थाहरूको सहकार्यमा नामसालिङ सामुदायिक विकास केन्द्रले लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान कार्यक्रम सम्पन्न गरेको छ। 16 दिन विभिन्न जनचेतनात्मक कार्यक्रमहरूको आयोजना गरी लैङ्गिक हिंसा न्यूनीकरण गर्दै लैजान र्याली, पर्चा पम्पलेट वितरण, रेडियो टेलिभिजन विशेष कार्यक्रम, अन्तर्क्रिया तथा हिंसा पीडित 9 जनालाई सहयोगी सामग्री समेत वितरण गरिएको छ। अब विशेष रिपोर्टको पालो। नामसालिङ विकास केन्द्रको सहयोगमा राप्तीका विभिन्न क्षेत्रमा खानेपानी तथा सिँचाइको लागि काम सम्पन्न भएको छ। विकट बस्तीहरूमा राप्ती गाउँपालिकाको सहकार्यमा वडा नम्बर 1, 5 र 9 खानेपानी तथा सिँचाइको व्यवस्था गरिएको हो। राप्ती गाउँपालिकाको वडा नम्बर 1 अन्तर्गत माछीताल बगासुती, वडा नम्बर 5 अन्तर्गत भुल्के र वडा नम्बर 9 रूपाकोटमा खानेपानी तथा सिँचाइको काम गरिएको छ। सो कामबाट स्थानीय नागरिकले विगत भएको पानीको असुविधाबाट राहत पाएका छन्। आज हामीले नामसालिङ सेरोफेरोको 11 अङ्कमा राप्ती गाउँपालिकाको विकट वडाको विकट गाउँ मानिने रूपाकोटको खाने पानीको अवस्था र व्यवस्थाका बारेमा स्थानीय तथा सरोकारवालाहरूसँग कुराकानी गरेका छौँ। प्रस्तुत छ गरिएको कुराकानी।
पाकुट सोलर लिफ्टिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष, मेरो नाम विष्णु बहादुर चिहान मगर, राप्ती गाउँपालिका वार्ड नम्बर 9 रूपाकोट।
ठाउँमा पहिलो खानेपानीको अवस्था कतिको अप्ठ्यारो थियो, के थियो?
एकदम गाह्रो छ भनौँ, गाह्रो थियो। अब हामीलाई त नजिक थियो, माथि रूपाकोट भन्ने हाम्रो गाउँमा लगभग आधा घन्टा जति पैदल हिँडेर लैजानु पर्थ्यो।
कहाँबाट ल्याउनुहुन्थ्यो पानी पहिले तपाईँहरूले?
हाम्रो यहाँ स्कुलको नजिकै एउटा मूल पानी भन्ने मूल छ, त्यहाँबाट
व्यवस्थित गर्नु भएको थियो, ट्याङ्की बनाउनु भएको थियो अथवा चाहिँ परम्परागत रूपमा पोखरी बनाउनु भएको थियो, के थियो?
ट्याङ्की छ।
विगतको दिनहरूमा खाने पानी गर्दाखेरि सबै घरलाई प्रशस्त मात्रामा पर्याप्त रूपमा पुगेको अवस्था थियो त?
हजुर, पुगेको थियो।
सबै घरमा पुगेको थियो?
हजुर, पुगेको थियो।
तर बोकेर चाहिँ बोकेर लैजानु पर्थ्यो। कति टाढा टाढाबाट त्यो स्कुल नजिकैको धारामा पानी लिन आउनुहुन्थ्यो? पहिले
10-15 मिनटको बाटो हिँडेर आउनु पर्थ्यो।
जाँदा पानी लिन जाँदाखेरि 10-15 मिनट जति, फर्किँदाखेरि 20 मिनट,
हजुर
त्योभन्दा बढी लाग्थ्यो। कस्ता व्यक्तिहरू पानी लिन जाने गर्नुहुन्थ्यो प्राय जसो पहिला, कुन उमेर समूहका?
पानीले खाने अनि लुगा धुने नहुने
जग भन्दा अहिले सजिलो भएको छ कि के छ?
सजिलो भएको छ अहिले त। अहिले त लगभग तपाईँको त्यो ट्याङ्कीमा बोकेर खाने मान्छे लगभगै कमै भएन।
कति घर धुरीलाई अहिले पानी पुगेको छ, कहाँ कसले सहयोग गर्यो के थाहा छ तपाईँलाई?
हजुर, नामसेनी संस्थाबाट 8 लाख अनि गाउँपालिकाबाट 15 लाख गरी 23 लाख, 23 लाख भेट पन्ध्र कति 20-21 वटा त धारो गरायौँ। अनि अरू ट्याङ्की बन्यो, खाने नुहाई धुवाई गर्ने पनि लग मान्छे गरे होला, अरू लग अलिअलि सागपात यताउता तरकारी सरकारी पनि लगाएको देखियो। सिँचाइ भन्दा त्यस्तोमा तरकारीमा हल्का त्यो पहिले
त्यो बनिसक्यो, तर पनि अझ यो भइदिए अझ राम्रो हुन्थ्यो भन्ने के छ?
अहिले मिटर र प्रत्येक घरमा धारो भइदिएपछि राम्रो हुन्थ्यो भनेर अहिले फेरि अडाबाट 40,000 अनि पहिलेको कामबाट हामी 60-60,000 बचाएको थियौँ, त्यसले मिटर जोड्ने र अहिले 40,000 15 घरलाई फेरि धारो दिने मिटर जोडेपछि अब त्यो मिटर अनुसारले कतिको पानी भनौँ प्रयोग गर्छ त्यही अनुसारको पैसा शुल्क दिने भन्ने।
अब त्यो सरकारले अथवा संस्थाले बनाइदिएको पानीबाट मिटर लगाएर पैसा बुझ्नुभयो भने त्यो पैसालाई केमा प्रयोग गर्नुहुन्छ?
त्यो फेरि भत्कै बिग्रियो भने मरम्मतको लागि मरमासम्मर भनेर।
अब तपाईँ यो खानेपानी आयोजनाको अध्यक्ष हुनुहुँदैछ, नामसालिङ सामुदायिक विकास केन्द्र र गाउँपालिकालाई के अनुरोध गर्न चाहनुहुन्छ? अबको दिनमा कस्तो गरिदिए हुन्थ्यो भन्ने अनुरोध गर्न चाहनुहुन्छ?
प्रत्येक घरमा धारो अनि मिटरको व्यवस्था गरिदिएपछि अझै राम्रो हुन्थ्यो भन्ने लाग्छ।
तपाईँको नाम के हो?
मेरो नजर अली मिया।
खाने पानीको व्यवस्था गरिएको छ रे, कसले गरिदिएको के हो भनिदिनुहोस् न।
यो यही नामसालिङ संस्थाले र हाम्रो गाउँपालिका दुवै मिलेर गराएको हो। यो बनाएपछि धेरै सजिलो भएको छ, अब नुहाउन पानी खान, अब गाई बस्तुलाई खुवाउन, कहिले कहिले नआए पनि अब पानी घाम नआउन सक्छ, न त धेरै सजिलो भएको
के छ। विद्युतबाट छ कि सोलरबाट छ कि कसरी पानी तान्ने व्यवस्था मिलाउनु भएको छ?
सोलरबाट छ सर, यो नबन्दै त डोकामा पुरा गाग्री बोकेर अलिक टाढा टाढाबाट बोकेर खाने गर्थ्यो सर। अब त्यही अब सबैको त्यही थियो, त्यहाँ नजिक धारा पानी थिएन, अब अहिले यो धारा आएपछि धेरै सजिलो भएको छ, धेरै खुसी छौँ। यो हाम्रो रूपकोटका गाउँवासी सब खुसी छौँ। अब अलिकति पानी आउँदा अब अलिअलि मुला भाजीमा हाल्छु भने पनि अलिअलि त्यो फाइदा भएको छ। अब पहिला बोकेर मात्रै कामै थियो, अब हुने उयो भाँडा मार्ने पकाउने खाने त्यति हुन्थ्यो। अब अहिले यो पानी आएपछि केही सागसब्जीलाई पनि अब थोर थोरै त्यो पनि फाइदा मिलाएको
छ। आगामी दिनमा गाउँपालिकाले र नामसालिङ सामुदायिक विकास केन्द्रले तपाईँको यो ठाउँमा रूपागोठमा के गरिदियो भने अझ राम्रो होला जस्तो लाग्छ?
अब अझै मिटर चाहिएको छ, अझै कोही घरमा धारा पुगेको छैन, तिनी सबै चाहिँ बन्दोबस्त भयो भने धेरै राम्रो, यहाँका जनताले एकदम खुसियाली मान्ने थिए। त्यही भन्छ पहिला प्रथम यो होस्, त्यहाँदेखि बल्ल अरू हुँदै होला।
अब यो पानी त आइसक्यो, यो पानीलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न संरक्षण गर्न के उपाय लगाउनु भएको छ यहाँहरूले?
अब यहाँ हाम्रो अझै त्यति राम्रो समेत त बनाएको छैन, अब पुरा एकदम कन्ट्रोल समिति बनाएर राखेर अब पानी खोल्ने पनि एकदम पक्का मान्छे राख्ने, घर घर धारा धारा पनि आछा आछैन भनेर पानी हेर्ने मान्छे राखेपछि धेरै सुविधा होला सबै जनतालाई भन्ने सोचाइ छ।
मेरो नाम धर्म यादव हो, म चाहिँ नामसालिङ सामुदायिक विकास केन्द्रमा फिल्ड सुपरभाइजरको रूपमा काम गर्छु। अहिले यो रूपाकोट राप्ती 9 रूपाकोटमा चाहिँ हामी सोलर प्रविधिबाट खाने पानी लिफ्टिङ गरेका छौँ। पहिले यो समुदायमा 40 घरधुरी हुनुहुन्छ, त उहाँहरू चाहिँ तल एउटा ढबेरी भन्ने मूल छ, त्यो मूलको पानी पनि यो सुक्खामा त्यहाँबाट पनि बोकेर खानु पर्थ्यो। सँगसँगै एउटा मात्रै यहाँहरूको बिच गाउँको बिचमा स्कुल विद्यालयको क्षेत्रमा एउटा ट्याङ्की थियो, त्यहीबाट पानी खानुहुन्थ्यो र पानी अपर्याप्त थियो नै, सँगसँगै उहाँहरूलाई घन्टौँ हिँडेर तल गएर पानी बोक्ने खाने स्थिति थियो। त्यसले गर्दाखेरि एक खालको यहाँ अपर्याप्त थियो पानी, र अहिले उहाँहरू चाहिँ यो कुरा बुनाउनु भयो र हामी पनि समूह बनाएर यहाँ विविध खालका विकास निर्माणका पनि काम गर्छौँ। त्यस सन्दर्भमा यो कुराहरू उठ्यो र हामीले यहाँनिर खाने पानी चाहिँ व्यवस्था गर्न लायक उपयुक्त ठान्यो र सोलर प्रविधिबाट यो गर्न सकिन्छ कि भनेर गाउँपालिकासँग समन्वय गर्दै हामीले खाने पानीको लागि काम गरेका छौँ। अहिले तल ढबेरी भन्ने मूल छ, त्यहाँबाट झन्डै 300 मिटर तल होला त्यसको मूल, त्यो मूलबाट अहिले पानी माथि, हामी यो गाउँको टप ठाउँ हो यो, र यहाँ अहिले हामी ट्याङ्की निर्माण गरेका छौँ। यो गाउँपालिकाको 15 लाख र हाम्रो 8 लाख सँगसँगै गाउँ कमिटीका जनश्रम दान गरेर 28 लाखको योजनामा यो काम चाहिँ सम्पन्न भएको छ। अहिले यो योजना सम्पन्न हुँदाखेरि यस रूपाकोट समुदायका 40 घरधुरी जनसमुदायले चाहिँ घर घरमै धारा छ, उहाँहरूले चाहिँ आफ्नै घरमा पानी खान पाउनु भएको छ। अहिले यो गाउँ टोलमा 21 वटा धारा निर्माण भएको छ, समग्र ठाउँमा नपुगे पनि अहिले तुरन्तै फेरि पनि सबै घरधुरीमा चाहिँ एक घर एक धारा निर्माण गरेर प्रत्येक घरधुरीमा खाने पानी पुर्याउने हाम्रो चाहिँ योजना छ। त्यसको लागि अहिले यो खाने पानीको सिस्टमको कुरामा अलिकति मिटर नहुँदाखेरि प्रेसरको कुराहरू मिलाउने र अलिकति अव्यवस्थित छ, त्यो कुरा मिलाउनको लागि मिटर पनि प्रबन्ध गर्ने कुराहरू योजना रहेको छ। यो कुराको लागि वडासँग समन्वय हुँदै यो काम अगाडि बढ्दैछ र अहिले चाहिँ यहाँ खाने पानी खाइरहनु भएको छ उहाँहरू।
आगामी दिनमा गाउँपालिका र नामसालिङको समन्वयमा थप कार्यक्रम
अब यसको लागि हामीले लगत्तै हुने कार्यक्रम भनेकैले मैले भने, जस्तै यहाँ अझै पनि 15 घरमा चाहिँ धारा पुगेको छैन, त्यो घरधुरीमा चाहिँ प्रत्येक घरमा धारा बनाएर चाहिँ खाने पानीको लागि पूर्ण रूपमा व्यवस्था गर्ने चाहिँ योजना छ र हामीले यसलाई दिगोको लागि मरम्मत सम्भार कोष भनेर केबी पुँजी रकम पनि उहाँहरूलाई व्यवस्था गरेको छ र उहाँले पनि आफै उठाएर पनि यसलाई दिगो रूपमा निरन्तर रूपमा सञ्चालन गर्नको लागि व्यवस्था गर्नुभएको छ।
अहिले यो पानी के केमा प्रयोग गर्नुहुन्छ? खाने पानी मात्रै हो कि सिँचाइमा पनि गर्नुहुन्छ?
अहिले यो मूलत सबभन्दा त खाने पानीकै लागि नै हो यो खाने पानी, तर चाहिँ यो आइसकेपछि मल्टी युजेस भएको छ, जस्तै खाने पानी सँगसँगै उहाँहरूलाई सरसफाईको कुरा पनि वृद्धि भएको छ। यसले लुगा धुने अनि नुहाउने सँगसँगै अब करेसाबारी भन्दा अलिकति पानी प्राप्त भयो भने करेसाबारी घरको छेउमा थोरै हदसम्म भए पनि तरकारी लगाएर हरियो सागसब्जी खाने कुराको लागि पनि थोरै प्रबन्ध भएको छ।
दैनिक कति लिटर चाहिँ यो ट्याङ्कीमा पानी भरिन्छ?
10,000 लिटर जति पानी सङ्कलन हुने गर्छ।
अनि यो बत्ती आएन भने अथवा घाम लागेन भने सोलरले पठाउन सक्ने सम्भावना हुन्छ कि हुँदैन?
यस्तो हुन्छ, यो चाहिँ अलिकति क्षमता जुन यो घरधुरी छ त्यो हिसाबले अलिकति बढी नै छ सङ्कलन गर्ने यसको क्षमता, त्यसले गर्दाखेरि बाइचान्स बादल लाग्यो तान्न सकेन भने पनि उहाँहरूले निश्चित टाइममा मात्रै खोल्नुहुन्छ साँझ बिहान, त्यो गर्दा यहाँ स्टक पानी के हदसम्म रहिरहन्छ र त्यो पानीले 1-2 दिनको लागि थप व्यवस्था हुन्छ।
मेरो नाम अली मोहम्मद मिया, राप्ती गाउँपालिका वडा नम्बर 9 वडा सदस्य पनि हो।
अलिजी, यहाँ खाने पानीको अवस्था विगतमा र अहिले कस्तो अवस्था छ बताइदिनु न?
पहिला त धेरै अप्ठ्यारो थियो, हेर्नुहोस् यहाँ तलबाट खोलाबाट ल्याउनु पर्थ्यो, यहाँका महिलाहरू डोकोमा 2-2 गाग्री समेत बोकेर ल्याउँथे, त्यही 2-2 डोकामा 2-2 गाग्री बोकेर मान्छेहरू चाहिँ बिरामी हुने, उनका पेट दुख्ने, अब तिनका रोग पस्ने हुन्थ्यो। अहिले यो खाने पानीको व्यवस्था भएपछि उनीहरू धेरै खुसी छन्, हाम्रो रूपाकोट गाउँवासीहरू धेरै खुसी हुनुहुन्छ। अहिले चाहिँ घर घरमा पानीका धारा पुगे र त्यसले अब खाने पानी नि प्रशस्त छ र अब सरसफाइमा पनि धेरै यहाँका मानिसहरू सरसफाइमा पनि धेरै अगाडि हुन लाग्नु भएको छ।
अब पानी आइसकेपछि के काममा प्रयोग गरेको पाउनु भएको छ यहाँ तपाईँले?
अहिलेसम्म मेन कुरा त खाने पानी र खाने पानी भाँडा साँडा धुँदाखेरि भाँडा धोएर चाहिँ बचेको पानी जस्तो हामीले खाल्टो बनाएका छौँ त्यसमा जम्मा हुन्छ, त्यो पानीले अब साना करेसा बारीमा यसो साना साना अब तरकारीहरूलाई पनि सिँचाइ गर्न पनि भएको छ।
अब आगामी दिनमा नयाँ त्यस्तो यो खानपानीको लागि केही कार्यक्रमहरू ल्याउने विचारमा संस्था अथवा गाउँपालिका रहेको पाउनु भएको छ कि छैन?
अब आउँदा दिनमा यो सोलर बाटो छ, यो बद्री गरेको बेला पाँच छ दिन चाहिँ बादल गरेको बेलामा पानी यहाँ पठाउँदैन, त्यसको लागि पछि यो विद्युत आयो भने यो हामीले चाहिँ यो खाने पानीलाई पनि फेरि विद्युतबाट पनि यहाँ माथि पानी पठाउन सक्यौँ भने हामीलाई चाहिँ एकदम राम्रो हुन्छ यो गाउँवासीलाई।
त्यसको लागि पहल सुरु गर्नु भएको छ?
हजुर हजुर, यहाँ रूपाकोटमा बिजुली विद्युत आउने बित्तिकै हामीले यसको लागि पहल गरिहाल्छ।
यतिन्जेल हामीले नामसालिङ सेरोफेरो कार्यक्रमको अङ्क 11 दाङ जिल्लाको राप्ती गाउँपालिकामा नामसालिङ सामुदायिक विकास केन्द्रले पछिल्लो समयमा सञ्चालनमा ल्याएका गतिविधिको साथमा राप्ती गाउँपालिकाको विकट वडाको विकट गाउँ मानिने रूपाकोटको खाने पानीको अवस्था र व्यवस्थाका बारेमा स्थानीय तथा सरकारवालासँगको कुराकानी प्रस्तुत गर्यौं। आगामी दिनमा पुनः केन्द्रका गतिविधि लिएर अवश्य आउनेछौ। आजलाई भने बिदा दिनुहोस्, नमस्कार। Oh, oh, oh.